नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौं। सकसको तेस्रो श्रृंखलासम्म हामीले गएको साता सुन्यौं। सकसका लेखक जगदीश घिमिरेका प्रकाशित कृतिहरूमा सकस आख्यान, बर्दी रोज्जा कथा संग्रह, स्थानकाल पात्र विविध संग्रह, अग्निसूत्र रोज्जा कविता संग्रह, अन्तर्मनको यात्रा 2064 मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार प्राप्त, सन्तान नाटक, कथा कविता संस्मरण, सावित्री उपन्यास, जगदीशका कथाहरू, लीलाम लगायतका विभिन्न कृतिहरू प्रकाशित भइसकेका छन्। सकसको चौथो श्रृंखला आज वाचन शुरू हुन्छ पृष्ठ 59बाट। मैले सोधे के मोड ल्यायो जीवा, अनि जीवाले भने म जीवनको दोबाटामा थिएँ, मेरो बाटो राजनीतितिर मोडियो। राजनीतिमा चाख लिन लागे, कृष्णलाल कृष्णप्रसाद र चारजना सहितको जीवन र मृत्युबारे सोच्न लागे, मानव समाजको विकास र परिवर्तनको अध्ययन गर्न लागे। मान्छे किन विद्रोही हुन्छ, मानिसको जीवनको लक्ष्य के हुनुपर्छ भनेर गम्न लागे। घरबाट फर्केर पाकशाला पुग्न पाएको थिएन। बलरामले भन्यो, भोलि राजबन्दीहरूलाई दरबार लान्छन् रे, हेर्न जानुपर्छ। हामी दरबारको ढोकामा पुग्यौं। उनै रामेछापमा देखेका बन्दीहरू थिए, अरू मान्छे पनि थिए। वातावरणमा उत्सुकता र त्रास थियो। बन्दीहरूलाई राति बानेश्वरको पार्टीमा राखेर ल्याएका थिए। एक त टन्टलापुर घाममा हिँडेर तातेका, त्यसमाथि लामो समयसम्म दरबारको ढोकामा उभिएर घाममा सेकिनु पर्दा झन् ताते। बिपीले नजिकै उभिएको ढोकेलाई सोधे, हामीलाई कति बेरसम्म यसरी उभ्याइराख्ने हो? एउटा घोप्टो आँखेले च्याटिएर आमा चकार्दै भन्यो, जाठा तँ जाबो कैदीले यहाँ टेक्ने बित्तिकै महाराजको ढोका खुल्छ कि क्या हो? बिपीले तोरीका फूल देख्ने गरी त्यसका गाला चड्काइदिए। ढोके हक्क न बक्क भयो। जाबो कैदीले महाराजको ढोकेलाई हात छोड्ने कुरा चिताइन सक्नु थियो। ढोकेले त कैदीलाई सधैँ यसै गरी गाली गर्थ्यो, कसैले पनि दोहोरो बोल्ने आँटै गर्दैनथ्यो। बिपी ढोकेका गाला चड्काएर मात्र चुप लागेनन्। भरियाको हातबाट तोक्समा खोसेर त्यसलाई हान्न सुरु गरे। मनमोहनले बिपीको हातबाट तोक्सा खोसेर बल्ल तल्ल छेके। अचानक वातावरण उत्तेजित भयो, मेरो सास फुल्यो, रौँ ठाडा भए, कान राता भए, मुटु ढुक्क गर्यो, मान्छेले खासखुस गरे। कैदीले महाराजको ढोकेलाई कुट्यो, के जुग आयो, अचम्म, कस्तो बढेको कैदी, अब यिनीहरूले झन कडा सजाय पाउँछन्। बद्रीलालले अघि बढेर बिपीलाई सोध्यो, हामीलाई के निर्देशन छ? कुरा गर्ने भए नजिक आऊ, बिपीले भने। हामी नजिक गयौं। बिपीले भने, अङ्ग्रेजले संसारभरि राज गरेको छ, उसको साम्राज्यमा कहिले सूर्यास्त हुँदैन भन्छन्। भारतमा पनि 200 वर्ष राज गरिसक्यो, तर अब उसले महात्मा गान्धीको अहिंसावादी आन्दोलनको अगाडि घुँडा टेकिसकेको छ। भारतमा प्रजातन्त्र आइसकेको छ र जनताका छोरा प्रधानमन्त्री हुने भएका छन्। जनताको न्यायोचित मागलाई कुनै पनि तानासाले दबाउन सक्दैन। छिट्टै अङ्ग्रेज सदाको लागि भारत छोडेर जाँदैछ। हाम्रो देशको एकतन्त्री जहानीय शासन पनि भारतमा शासन गर्ने बेलायती थाङ्ग्रोमा अडिएको लहरो हो। थाङ्ग्रे ढलेपछि लहरो थेगिँदैन। नेपालको राणा शासनका विरुद्ध हामी सङ्घर्ष गरिरहेका छौँ। तपाईँहरू जस्ता युवकहरूले हामीलाई साथ दिनुहोस्। हामी नेपालमा पनि 1-2 वर्षभित्रै प्रजातन्त्र स्थापना गर्छौँ। नेपालको भविष्य तपाईँहरू जस्ता युवकको काँधमा छ। तपाईँहरू प्रजातन्त्र रोज्नुहुन्छ कि तानासाही? प्रजातन्त्र रोज्नुहुन्छ भने हामीलाई साथ दिनुहोस्, खुट्टा नकमाउनुहोस्। महाराज पद्मशमशेरभित्र सल्लाह गर्दै थिए। कैदीले ढोकेलाई कुटेको खबर पुग्यो। पद्मशमशेरलाई दपाएर आफै महाराज हुन धोती फेरेर बसेका मोहन शमशेरले भने, हाम्रो प्रजाका मुखेन्जी हाम्रै ढोकेलाई पिट्ने त्यो कुन काठ हो? त्यसलाई यहीँ थुनेर कोर्रा लाउनुपर्छ। बुढो जर्नल कुरा बुझ्न आयो। बिपीले उसलाई सत्य कुरा बताए। भित्र गएर उसले जाहेर गर्यो, महाराजको जय होस्, खासै केही हुने रहेछ। हाम्रो ढोकेले मुख छोडेछ र एउटा कैदीले यहाँबाट पर जाऊ भनेर यसो घाँसडी दिएको रहेछ महाराज। पद्मशमशेरले मोहन शमशेरलाई भने, भाइ यति चाँडै नरिसाऊ, हामीले मद्दत गर्ने बेलायती हुकुमत भारतबाट गइसक्यो। हामीले झोक देखाएर मात्रै हुँदैन, विचार पुर्याएर काम गर्नुपर्छ। बिपीले विद्यार्थी सामु भाषण गरिरहेको खबर भित्र पुगेपछि अर्को जर्नल आएर हामीलाई भन्यो, तिमीहरूको यहाँ काम छैन, जाओ। हामी मन नलागि नलागि फर्क्यौँ। उनीहरू थुनिए। देशव्यापी सत्याग्रह सुरु भयो। युवकहरू सत्याग्रहमा होमिए। राणाहरूले कठोर दमन गरे। बिपी थुनामा अनसन बसे। उनको घाँटीबाट रगत आउन लाग्यो। बिपी कोइराला महात्मा गान्धी, नेहरू र जयप्रकाश नारायणहरूसँग भारत छोडो आन्दोलनमा सहभागी भएका थिए। उनीहरूसँग जेलनेल भोगेका थिए। बिहारको जेलमा थुनिएका बेला घाँटीमा क्यान्सर भएकाले जेलबाट उपचार गर्न छुटेका थिए। जुन दिन उनी भारतको जेलबाट छुटेका थिए त्यसै दिन नेपालमा उनका बाबु कृष्णप्रसाद कोइराला बन्दी अवस्थामा मरेका थिए। भारतका ठूला नेताहरूसँग बिपीको मैत्री सार्थक भयो। उनीहरूको हस्तक्षेपले राणाहरू गले र बिपीलाई छोड्न बाध्य भए। बिपी उपचार गर्न बम्बई गए। अनि के भयो त जीवा? अनि जीवाले भने, नेपालमा विद्रोहले गति लियो। चार सालमा काङ्ग्रेसले आह्वान गरेको सत्याग्रहमा देशैभरिका युवा उमिए। हामीले नेपाल र काँसेको राजनीतिक सरगमी देखिसकेका थियौँ। हाम्रो हौसला निकै बढेको थियो। 97 सालका शहीदहरू, वर्षौंदेखि जेलमा नेल र हत्कडी लाएर थुनिएका खड्गमान सिंह र टंकप्रसाद, महात्मा गान्धीको भारत छोडो आन्दोलन र बीपी गणेशमान सिंहका साहसी अभियानहरू हाम्रा प्रेरणा थिए। हामीहरूलाई पनि राणा शासनको विरोध गर्ने न्यू चाहिएको थियो। टपरी टकटक्याउन सिकाउने हाम्रो कर्मकाण्डी शिक्षामा सुधार गरेर इतिहास, भूगोल जस्ता आधुनिक विषयहरू समावेश गरिउन् भन्ने माग गर्यौं। राणाले मान्दैनन् भन्ने थाहा थियो। त्यसैको न्यूमा विरोध कार्यक्रम थाल्यौं। त्यसले जयतो संस्कृतमा आन्दोलनको रूप लियो। म पनि जानी नजानी त्यसमा लागे। हामीलाई तल आउन पुलिस लिएर कप्तान चन्द्रबहादुर थापा, नायब बडा गुरुजु श्री छ, हेमराज पाण्डे र हेड पण्डित सोमनाथ शर्मा आए। छात्रहरू झन उत्तेजित भए। हेमराजले भने, पक्री ठोक गोली बदमासहरूलाई। बलराम जिरे खोर्सानी जस्तो तिखो थियो। पछि श्रमजीवी उपनाम राख्यो। कडा कम्युनिस्ट भयो। उसले द्वार र कमिज च्यातेर नाङ्गो छाती बन्दुकको मोहरी सामु थापेर भन्यो, ताकत छ भने लो गोली ठोक। पुलिसले गोली हानेन। त्यसबेलाका सिपाहीहरू बाहुन बटुकमाथि गोली हान्न तके, लट्ठी हान्न पनि इच्छिज आउँथे। उनीहरूले हाम्रा नायके श्रीभद्र शर्माहरूलाई समातेर लैजान लागे। हामीहरू पनि कुद्दै उनीहरूसँगै गएर पुलिसको लहरीमा चढ्यौँ। हामी दुवैजनालाई नाथेर हत्कडी लाए। राति अबेर हामीलाई कुनै पनि पाठशालामा पढ्न नपाउने उर्दी सुनि पायौँ भन्ने कागजमा सही गराएर छोडे। त्यो रात सत्तलमा बस्यौँ। भोलिपल्ट बिहान महाराज पद्मशमशेरको दरबार अगाडि चौरमा उभियौँ। हाम्रा पाँचजना प्रतिनिधिलाई भित्र बोलाए। तिनमा म पनि थिएँ। भित्र भनेको भित्री चोक थियो। हामीले मासतिर हेर्दा देख्यौँ, महाराज सेतो धोती र तगुवा बोटो लाएर कौसीमा उभिएका थिए। हामीलाई देखेर रुन्चे स्वरमा भने, तिमीहरूको बारेमा मैले भर्खर मात्रै थाहा पाएँ। मलाई साह्रै नजाति लाग्यो। तिमीहरूले नकाम गर्यौ। बाहुन नानी हो, तिमीहरूले यसरी आन्दोलन गर्नु ठिक होइन। जे भो भएको बिरायौ भन, म तिमीहरूको माग पूरा गरिदिन्छु। तिमीहरूले भात खाएका छैनौ भने थाहा पाएँ। बाहुनलाई भोकै राखेर आफूले कसरी खानु भनेर मैले पनि यतिन्जेल खाएको छैन। जाओ, अब पाकशाला फर्केर भात खाओ। कान्तिपुरका राजा महेन्द्र मल्लले पनि झन्डै 400 वर्ष अघि यस्तै कुरा गरेका थिए। राज्यभरमा आधा दिनदेखि कसैले भोको नबस्नु। मैले तिमीहरूले भात खाएको खबर लिई आफू खाना बस्दा पेटमा बटास भरिए। मुखबाट अमिलो पानी आउने अजीर्णको व्यथा भयो। त्यसो भएकोले राज्यभर बिहान 9-10 घडी दिनभित्रै सबैले भात खाने गर्नु। पद्मशमशेरलाई हामीले भन्यौँ, माफी हामीले होइन, गुरुजीले माग्नुपर्छ। महाराजले हामीलाई धेरै सम्झाए। भने, हेर बाबु, म नेपालको शिक्षामा मात्रै होइन पुरै शासन प्रणालीमै सुधार गर्दैछु। नयाँ संविधान तयार पार्न भारतबाट विद्वानहरूलाई झिकाएको छु। उनले जति सम्झाए पनि हामीले मानेनौ। त्यही बेला मोहन शमशेरको छोरो विजय शमशेर आयो। ऊ के देखा परेको थियो? एकछिन पहिले आँसु बगाउँदै रुन्चेश्वरले बोलिरहेका महाराज एकाएक सिम्म जस्ता भएर गर्जिए, माफी माग्छौ र आन्दोलन बन्द गरेर पढ्न थाल्छौ भने माफी दिन्छु, नत्र तिमीहरूले नराम्रो परिणाम भोग्नुपर्छ। संस्कृत मृत भाषा हो, डेड ल्याङ्ग्वेज, यसमा के को सुधार? महाराज मुख रातो पारेर स्वाँ स्वाँ गर्दै भित्र पसे। हामी बाहिर निस्क्यौँ। मैले 1500 वर्ष अघिका राजपाठ त्यागेर जोगी भएका कवि राजा भर्तृहरिको त्यो श्लोक सम्झे जसमा उनी भन्छन्, राजनीति र वेश्या उस्तै बहुरूपी हुन्छन्। त्यस दिन आफ्नै आँखाले निवेशभरमै त्यो कुरा देखे। अघिका राजनीतिज्ञहरूले त्यस्ता नौटङ्की कहिलेकाहीँ मात्रै गर्थे, अचेल दिनदिनै छिनछिने गर्छन्। महाराजले संस्कृतलाई मृत भाषा भनेका थिए। उनको त्यो भनाई दिनभरि प्रचार गर्यौं, गुरुहरूलाई सुनायौं, कसैले पनि एक शब्द बोलेनन्। सबैले मुख अँध्यारो पारे। पशुपतिका पुजारी भट्ट र दर्शनार्थीहरूलाई भन्यो, जसले सुने जिब्रो टोके, कसैले केही पनि बोल्ने आँट गरेनन्। विरोधमा बोले राणाले जिब्रो थुतेर पातमा राखिदिन्छन् भन्ने उखान भनिसकेको थियो। हामीले हल्लखल्ल गर्यौं। महाराजले संस्कृतलाई मृत भाषा घोषणा गरिसकेपछि संस्कृत भाषाका ग्रन्थहरू जलाएर शास्त्र सम्बद्ध दाह संस्कार गर्नुपर्छ। राति सुत्न पाकशाला फर्किने हो भने सम्झौता गरेर माघ फिर्ता लिएको ठहरिन्छ भनेर हामीले नफर्किने निदो गर्यौं। रात बिताउन कालामोचन घाटको ठूलो क्रिया पार्टीमा गयौं। असार महिनाको सिमसिमे पानीमा दिनभरि भिजेर चिसो लागेको थियो, खोक्न लागेका थियौं, भिजेका जुरेली जस्तै झोक्राएर बसेका थियौं। त्यही बेला पाकशालाका कारवाहीमा नपरेका 200 बटुक साथीहरू गरगर्ती आइपुगे। उनीहरू स्वेच्छाले पाकशाला छोडेर हामीसँग एकता जनाउन आएका थिए। मित्र मिलनले एकछिनका लागि ओठमा हाँसो र मनमा उत्साहले आयो। हामीलाई ठूलो हौसला भयो, तर भोकले फेरि मुख निन्याउरो भयो। कसैको खल्तीमा एक पैसा थिएन। आन्द्रा छुत्ती खेल्न लागे, हामी फेरि झोक्राउन लाग्यौं। अचानक दुईजना बलिया भरियाले हाम्रो अगाडि दुईटा गरौँ खर्पन बिसाए। एउटाले भन्यो, ए बाजे हो, साउले तिमीहरू भोकै छ भनेर पठाएको, के हो चिउरा र जेरी, को साउ, नाउ नभन्नु भनेको छ। अनेक बिन्ती भाव गर्यौं, तर ज्यानजाला नाउँ भनेनन्। भन्दै नभन्नु भनेको छ भने सक्कली दाता यस्ता हुन्छन्। हामीले त्यो रात जेरी र चिउरा खायौं। त्यसबेला बागमतीमा पानी नै बग्थ्यो। प्रण पियौं त्यस अज्ञात दयालु दाताको गुण मानेर आशिक दिए। रातभरि कोही सुतेनौ। बाँसका लागि त पार्टी थियो, तर गाँसको जोहो थिएन। जिसमिसदेखि नै सल्लाह गर्न लाग्यौं। हाम्रो धोतीको पहिरन, काँधको जनै, लामो टुप्पी, पातलो जिउ, चुच्चे नाक र ठूला आँखाको दियोले बालेको अनुहार, हामी बाहुन बटुक भएको साइनबोर्ड थियो। बटुकले भिक्षान्त सेवन गर्नु शास्त्रसम्म थियो। हामीले भिक्षा माग्ने निदो गर्यौं। काठमाडौँ सहर निकै सानो थियो, बासिन्दाहरू दयालु थिए। हामी समूहबद्ध भएर काठमाडौँका सबै टोलमा भिक्षा माग्न थाल्यौं। हाम्रो नारा थियो, जयतु संस्कृतम, भवती भिक्षा हामदेही, संस्कृतको जय होस्, हामीलाई भिक्षा दिनुहोस्। हामीले भिक्षा मागेर हिँडेको शहरवासीलाई नौलो भयो। कति आमाले वर्तमानका बेलाको आफ्नै बटुक छोरो सम्झेर आँखाभरि आँसु पार्दै थालभरि चामल र भेटिदिए। बागमती माताले आफ्नो बगरमा झाडी उमारेकी थिइन्। तिनका सुकेका डाँट र हाँगा दाउरा बने। दक्षिणाले सिलाबरका पकाउने भाँडा किन्यौं। सालका पात्र सिन्का किनेर टपरी गाँस्यौं। हाम्रो गाँसको समस्या हल भयो। त्यसै दिनदेखि त्यही धर्मशालामा भागवत महापुराण सप्ताह लाउन थाल्यौं। सम्पूर्ण मध्यमा दिएर आएका गोकर्णराज शास्त्री वाचक बने। मोहन शमशेरले केही माग पूरा गरेर हामीलाई पाकशालामा फर्काए पनि हामीले आन्दोलन फिर्ता लिएनौं। उनले हाम्रा चारजना साथीलाई छात्रावासबाट निकालेर तिनकै गाउँमा स्थान दह गरे। माग पूरा नभए परीक्षा बहिष्कार गर्ने घोषणा गरेर 25 जनाले बुढियाउँलाई चिरेको रगत प्रतिज्ञा पत्रमा ल्याप्ची छाप लायौं। 42 जनालाई 3 दिनको म्याद दिएर चार भन्ज्याङ निकाला गरे। भिनाजुरोमा पनि ननिकालिनेमा पर्यो, निकालिनेमा पर्यो। मैले भने अब राणाको काटो खानु परेन, लुकेर राणाको छे पनि भन्नु परेन, हाका हाकी छे भने भो, छे गरे भो। भिनाजुले भने ठिक भन्यो। उनी पनि जयको सट्टा छे भन्न लागिसकेका थिए। हाम्रो घर बाहेक अन्त जाने ठाउँ थिएन। घरको बाटो समायौं। धेरै साथीहरू पश्चिम पहाडका थिए, आआफ्ना घरतिर लागे। कतिजना राणाको विरोधमा लागे, कोही काँसी र कलकत्ता गएर राजनीतिमा लागे। घर पुग्नुभन्दा अघिल्लो दिन मलाई रातभरि निद्रा परेन। सोचेर बिताएँ। बिहान बाटो लाग्ने बेलामा भने भिनाजु म घर जान्न। उनी जिल्ल परे, सोधे किन घर जान भनेर आएको होइन, घर नगए कहाँ जान्छौ त, कुन मुख लिएर घर जाउँ, म बाला मुख देखाउन सक्दिनँ, किन बाको मलाई पण्डित बनाउने ठूलो धोको थियो, मैले त्यसमाथि वज्रपात गरेँ, अब म बाला कुन मुख देखाउन जाउँ, नगए चाहिँ चित्त दुख्दैन नि, घर नगएर कहाँ जान्छौ त, कहाँ कहाँ, जनकपुर जान्छु, त्यहाँ हाम्रा आफन्त छन्, खर्च दिए भने काशी जान्छु, उतै नेताहरूलाई भेट्छु। त्यो दुःख नबेसाउ बाबु, राजनीति कठोर बाटो हो, तिमी बर्बाद हुन्छौ, तिमीले आफू भन्न पाउँदैनौ, आफ्ना बालबच्चा परिवार सर्वस्व केही पनि भन्न पाउँदैनौ, मैले भनेको मान्छौ भने यो वनवास हुने मेलोमा नलाग बाबु, हेर जे हुनु भइगयो, म त अब कुनै पनि राजनीति नगरिकन चुपचाप खेतीपाती गरेर बस्छु। उनले धेरै सम्झाए, मैले मानिन। उनी सुनकोशी र तामाकोशीको संगम बेनीघाटमा सुनकोशी तरेर उत्तरतिर लागे, म दक्षिणतिर। जीवा, तपाईँले आफ्ना नेताहरूलाई चाहिँ कहिले भेट्नुभयो नि? अनि जीवाले भने 2005 साल असोजमा मन्थली चिसापानीका जिम्वाल रुद्रप्रसाद घिमिरे धेरै वर्ष मालका हाकिम डिट्ठा भए। राणाहरूलाई रिझाएर मधेसमा मौजाहरू बकस पाए। जनकपुर निरको आफ्नो कपिलेश्वर मौजामा बस्थे। जिठा बाजुले आफ्ना छोराहरूलाई भारतमा राखेर अङ्ग्रेजी पढाए। उनका छोरा बोधप्रसाद कट्टर काङ्ग्रेस भए। कुन्ने किन उनलाई सबैले बोध दादा भन्थे। 4 सालको सत्याग्रहमा जेल पनि परे। म बेनीघाटमा बिनाजुसँग छुट्टिएर तेस्रो दिन उनको घर कपिलेश्वर पुगेँ। बोध दादाको पहिचान थियो, सफा धोती कुर्तामा परिवेष्टित अलि सानो कदकाठीको गोरो बाहुन अनुहार, गोडामा चप्पल, मैथिल बाहुन जस्तै थिए। उनी प्रजातन्त्र सास फेर्थे। खरो स्वभाव उनको अर्को पहिचान थियो। बाको नाउँ लिएर चिनापर्सी गरे। उनले भने, सानैमा देखेको, हलक्क बढेछौ, नचिनिने भएछौ, काठमाडौँमा पढ्छौ भन्ने सुनेको थिएँ, के कामले यता आयो? दादा, म जैतो संस्कृतमा आन्दोलनमा लागेको हुनाले पाकशालाबाट निकालिएँ, मेरो पढाइ टुट्यो, अब म बालाई मुख देखाउन नसक्ने भएँ, मेरो कारणले बाला ठुलो पिर पर्छ, बा ठुलो कि देश ठुलो भनेर सोचिरहन्छु, बा ठुलो जस्तो लाग्छ तर देश झन् ठुलो जस्तो लाग्छ। त्यसरी मैले देशको काममा लाग्ने सुरु गरेँ। म बेनीघाटसम्म पुगेँ तर पनि घरतिर जान खुट्टा लागेनन्, यता आएँ। अब म देशलाई राणा शासनको अत्याचारबाट मुक्त गर्ने सङ्घर्षमा लाग्छु। हेर, हाम्रा बाला पनि हामी छोराहरू, म र मेरो भाइ मेघप्रसाद यसरी काङ्ग्रेसमा लागेको ठिक लागेको छैन। त्यसरी धेरैजसो पहाडमै बस्नुहुन्छ, उहाँहरू भनेका पुराना मान्छे, हामीले उहाँहरूको मान सम्मान सेवा ससुरा सबै गर्नुपर्छ। तर हामी युवकहरू त समयको मागसँग पनि हिँड्नुपर्छ नि। यो देश बनाउने जिम्मा युवकको काँधमा छ। तिमीले जे गर्यो ठिक गर्यो। म पहाड गएको बेला तिम्रो बासँग कुरा गरौँला। तिमी जुन बाटामा लागेका छौ त्यो आजका सबै युवाले लाग्नुपर्ने बाटो हो। त्यसले तिम्रो घर जाने बाटो मात्रै होइन, नयाँ नेपाल बनाउने मूल बाटो खोल्छ। उनी आवेशमा धारा प्रवाह बोल्दै गए। राणाहरूले 1 शताब्दीसम्म देशको विकास हुन दिएनन्। अब नेपालबाट राणा शासन जान्छ, प्रजातन्त्र आउँछ, अनि हामी सबै मिलेर नयाँ नेपाल बनाउनुपर्छ, सबैको प्रगति हुन्छ, तिमीलाई देश र जनताले सम्मान गर्नेछन्, तिम्रा बाले पनि तिमीलाई मान गर्नुहुनेछ। म काङ्ग्रेसमा लाग्ने विचारले नै घर नगएर काँची जान यता लागेको हुँ। नेताहरू उतै छन्। मैले डराइ डराइ भने, मसँग 1 पैसा पनि छैन दादा, बाटा खर्च मात्रै पाए पनि म काँची जाने थिएँ। आन्दोलन नेपालमा गर्नुपर्छ, उता किन जान्छौ? हाम्रा नेताहरू त उतै छन् नि त, मैले भने। आन्दोलन यतै हुन्छ, नेताहरू जता भए पनि यतै आउनुपर्छ। हुन पनि त्यस्तै भयो। केही दिनपछि अचानक 3 जना नचिनेका मान्छे सरासर आए। पण्डितले बोलाए, बोध दादा। ए बिपी बाबु, झन्डै नचिनेको, बोध दादाले भने। बिपी नचिनिने भएका थिए। जुङ्गा पालेका, खुट्टो भाँचिएको, थोत्रो चस्मा, चन्दनको टिका र लामो टुप्पी पालेका, दुरुस्तै पण्डित जस्ता। कृष्णप्रसाद भट्टराईले उनका चेलाको रूप बनाएका थिए। मोहन शमशेर महाराज भइसकेका थिए। उनले बिपीको टाउकाको मोल तोकेका थिए। जहाँ देखे पनि पक्रिनु, गोली हान्नु भन्ने फरमान जारी गरेका थिए। त्यसैले उनीहरू रूप बदलेर जयनगरबाट रेलको लिकै लिक 18 किलोमिटर हिँडेर आएका थिए। कुनै खबर नगरिकन अरू आए पनि तपाईँको टाउकाको मोल तोकेका छन्। जताततै जासुसहरूको जालो छ, बोध दादाले बिपीलाई भने। फेरि तपाईँको त स्वास्थ्यको कुरा पनि त छ। मेरोभन्दा देशको स्वास्थ्यको चिन्ता गर्ने बेला छ बोध दादा। हामी आफू भारतमा सुरक्षित बसेर नेपालमा कसरी क्रान्ति हुन्छ? काठमाडौँ नगरिकन त्यहाँ सङ्गठन हुँदैन। त्यहाँ सङ्गठन गर्न जरुरी छ भनेर जान लागेको। उनले नयाँ मान्छेलाई चिनाए, उहाँ केदार मान्जी। उहाँलाई काठमाडौँमा हाम्रो गाइड गर्न ल्याएको। कृष्णप्रसादजीलाई त तपाईँ चिनिहाल्नुहुन्छ। खबर गर्न अनुकूल भएन, सरासरी आयो। काठमाडौँ जाने गढीगौडामा कप्तानको मातहतमा सिपाहीहरू खटिएका हुन्थे। यात्रुको सोधपुछ, राहदानी जाँच, खानतलासी हुन्थ्यो। काठमाडौँ कसरी पुग्ने भन्ने सल्लाह भयो। बोध दादाले भने, सिन्धुलीगढी कटाइदिने मेरो जिम्मा भयो। बिपीले सोधे, तपाईँ कसरी जिम्मा लिन सक्नुहुन्छ? हाम्रो पहाडको घर सिन्धुलीगढीतिरै छ, जाने बाटो त्यही हो। दसैँ आउनै लाग्यो, बालबच्चालाई पनि लिएर जान्छु र यसपालि परिवार लिएर दसैँ मान्न पहाड जान लागेको भन्छु, पत्याइहाल्छन् नि। महिला र केटाकेटीहरू बैलगाडा चढे, हामी हिँड्यौँ। त्यो यात्रामा मैले बिपीबाट धेरै ज्ञान पाएँ। उनले भारतको स्वतन्त्रता सङ्ग्राममा महात्मा गान्धीको देनबारे बताए। गान्धीको स्वराज्यको सिद्धान्त, मार्क्सवाद, प्रजातन्त्रवाद, पुँजीवाद, समाजवाद र प्रजातन्त्रवादबारे बताए। भारतमा गोखले र तिलकले गरेका स्वराज्यका आन्दोलनबारे पनि बताए। उनी भन्थे, कार्यकर्ता अघि लाग्नुपर्छ, जनता जाग्नुपर्छ, राणा शासन धमिराको ढिस्को एक धक्कामा ढल्छ। उनले आफू पहिले भारतीय आतंकवादी आन्दोलनमा लागेको अनि कम्युनिस्ट भएको र पछि समाजवादी प्रजातन्त्रवादी भएको कुरा बताए। उनका कुराबाट म निकै प्रभावित भएँ। बिपी त बिपी नै भए। मैले त्यो बेला अरू पनि पछि प्रतिष्ठित हुने मान्छेहरूसँग यात्रा गरेको रहेछु। कृष्णप्रसाद भट्टराई काङ्ग्रेसका प्रतिष्ठित नेता र 2 पटक प्रधानमन्त्री भए। बोध दादा सदा नेपाली काङ्ग्रेसका सबै आन्दोलनका अग्रपङ्क्तिमा रहे। 15 सालको संसदको माथिल्लो सदनका सदस्य भए। 17 सालमा महेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि स्वनिर्वासित भए, जेल पनि गए। सदैव प्रजातन्त्रका उग्र समर्थक रहे। 39 सालमा पुलिसको कुटाईले ब्रेन ह्याम्रेज भएर बिते। व्यथित उपनामले प्रतिष्ठित कवि केदारमान पञ्चायतकालमा एकाडेमीका कुलपति र मन्त्री पनि भए। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन हुन्छ। जीवाले भने पाँचौँ बास सिन्धुलीमाडीमा भयो। बिहान हिँड्ने बेला बिपीले सोधे, सिन्धुलीगढी यहाँबाट कति पर्छ? बोध दादाले भने 3 कोस, 1.5 कोस तेर्पे, 1.5 कोस ठाडो उकालो छ। अङ्ग्रेज र गोर्खालीको लडाईँ भएको यहीँ होइन? हो। तपाईँलाई त्यसबारे कति थाहा छ? आफ्नै गाउँघरको कुरा भएकोले चाख्लेर बुझ्ने कोसिस गरेको छु। खरदार बाजेसँग कुरा पनि गरेको थिएँ। को खरदार बाजे? इतिहासकार बाबुराम आचार्य। उसो भए आज त्यो लडाईँको कुरा गर्नुहोस्, उकालो काट्न सजिलो हुन्छ। बोध दादाले भने, पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई कडा नाकाबन्दी गरेपछि राजा जयप्रकाश मल्लले कुनै उपाय देख्नन्। उनले उपत्यकाका अरू दुई राजा भक्तपुरका रणजित मल्ल र ललितपुरका तेज नरसिंह मल्लसँग सल्लाह गरेर फिरङ्गीलाई गुहार निदो गरे। जयप्रकाश मल्लले फिरङ्गीका हाकिम सर रोबर्ट बार्करलाई औपचारिक निवेदन पठाए। गोर्खाली राजा पृथ्वीनारायण शाहले नेपाल खाल्डोलाई चारैतिरबाट घेरा हालेको बेहोरा हजुरमा जाहेर नै छ। उसलाई छिट्टै हटाउन नसके हजुरहरूलाई समेत खतरा हुनेछ। अहिले नै कुती र दोलखाको बाटो छेकेर हजुरहरूको तिब्बततर्फको अभियान र व्यापारलाई बाधा पुर्याएको छ। ऊ हजुरको ठूलो शत्रु हो। उसले 3 सहर नेपाल कब्जा गर्यो भने हजुरहरूलाई झन् ठूलो बाधा पुर्याउनेछ। हजुरहरू सवारी भएर उसलाई भगाइदिए बग्छु भने हामी नेपाल खाल्डोका 3टै राजाहरू बेलायत बादशाहको तजबिज अनुसार रहनेछौँ र भविष्यमा सबै काम हजुरहरूको आदेश अनुसार गर्नेछौँ भन्ने कुरामा सहमत भएर कान्तिपुर भक्तपुर र ललितपुरका हामी 3टै राजाका तर्फबाट मैले यो निवेदन पेश गरेको छु। उसले हामीहरूलाई असहाय पारेको छ। हामीहरूलाई मित्र सम्झेर हजुरहरूले उसलाई युद्ध गरेर हटाउने निगाह गरी बक्सनेछ भन्ने विश्वासका साथ यो पत्रवाहक मुक्तानन्द र फकीर रामदासलाई हजुरको सेवामा हाजिर गराएको छु। रामदासले हजुरहरूको यता आउने सैन्य दलको पथ प्रदर्शन पनि गर्नेछ। फिरङ्गीले पृथ्वीनारायणलाई हाम्रा मित्र राजा जयप्रकाशसँग युद्ध नगर, गर्यो भने हामीले तिमीलाई शत्रु घोषित गरेर तिमीसँग तदनुरूप व्यवहार गर्नेछौँ भनेर लेखी पठायो। फिरङ्गीले हान्छ भने निदो भएपछि पृथ्वीनारायणले युद्धाग्निमा खारिएका 4 जना सेनापतिहरूलाई बोलाए। जनजातिमा शिकारी सरदार बम्सु गुरुङ, क्षेत्रीमा कालु पाण्डेका जेठा छोरा काजी वंशराज पाण्डे, बाहुनमा काजी श्रीहर्ष पन्त र खजान्ची वीरभद्र उपाय। पृथ्वीनारायणले भने, अहिले हामी सबैतिर शत्रुहरूसँग जुधिरहेका छौँ, त्यसमाथि अब फिरङ्गी पनि थपिने भयो। तिमीहरूले त्यसलाई सिन्धुलीगढीमा फाँड्नुपर्छ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। फिरङ्गीले हिन्दुस्तानका राजबादशाहहरूलाई आफ्ना पाउमुनि दबाएको छ। काँसी गएको बेला मैले आफ्नै आँखाले देखेर आएँ। भोट र चिनलाई समेत ताकेको छ। मैले नुवाकोट सिन्धुपाल्चोक र दोलखा जितेपछि त्यसको भोटको व्यापार असहज पाएँ अनि मसँग आगो भएको छ। फिरङ्गी सबभन्दा पहिले पादरीको जामाभित्र धर्मको किताब बोकेर बस्छ। अनेक लोभ लालचमा परेर सोझा रैतिको स्वधर्म बदल्छ अनि धर्मको किताबभित्र लुकाएर ल्याएको तुलो झिकेर व्यापार गर्छ र अर्काको देश लुट्छ अनि त्यसभित्रको बन्दुक झिकेर शासन गर्छ। मुसो भएर पस्छ, हात्ती भएर रजाइँ गर्छ। अहिले हिन्दुस्तानमा त्यही भएको छ। त्यसलाई बेलैमा नरोक्ने हो भने हाम्रो पनि त्यही दुर्गति हुन्छ। त्यसले मलाई हाँक दिएर तिमी हाम्रा शत्रु हौ भनेर चिठी पठाएको छ। फिरङ्गी नेपाल खाल्डोमा छिर्यो भने बाँकी नेपाल पनि त्यसकै हुन्छ। हाम्रा गढीगौँडाहरू भगवान्ले बनाएका किल्ला हुन्। यिनमा फिरङ्गी त के, देउताका राजा इन्द्र नै आए भने पनि हामीलाई जित्न सक्दैनन्। वीरभद्रे त सेनापति मात्र होइन, खजान्ची पनि होस्। तुरन्त सिन्धुलीगढी गइहाल, त्यहाँका रैतीहरूको रीतिथिति बुझ। हुने खाने बिर्तावार किपटिया र रैतीसँग रकम सापटली, त्यसको हिसाब राख। लडाइँ जितेपछि फिर्ता गर्नुपर्छ। ठिक ठाउँ हेरी आड किल्ला कोट बना, सोला थाप बाँझा हाल, अरिङ्गालका गोला र सिस्नुका झाङ थमाइ राख। फिरङ्गी सिन्धुलीगढीबाट यता छिर्न नसकेपछि दोलखाको बाटो भोटको नाका खोल्ने उद्यम गर्ला। त्यो बाटोमा पनि ठाउँ हेरेर किल्ला गढी बना। सिकारी त पनि खजान्चीसँगै सिन्धुली जा, वनमा सोला भाँझा थाप र ठिक मौकामा काँड हानेर अरिङ्गाल बिच्क्याउने काम गर। श्री अर्खेलाई सिकारी र खजान्चीले सघाउनु। वंशे, तैँले मेरा ठुल्ठुला लडाइँ फत्ते गरेको छस्। तेरो मातात्मा सबै मिलेर फिरङ्गीलाई गढी काट्न नदिनु। तिमीहरूले जनकपुरदेखि नै यताको बाटोमा पर्ने गाउँका बस्ती उठाएर अन्त्य सार्न लाउनु। त्यसो गरी फिरङ्गीले हाम्रा प्रजालाई बन्दुक देखाएर उर्दीका भरमा रसद बटुल्न सक्दैन, भरिया र बाटो देखाउने मान्छे पनि पाउँदैन। अघि गयासुद्दिन मुसलमानले सिमरौनगढी ध्वस्त पार्यो। समसुद्दिन मुसलमानले पशुपतिनाथको मूर्तिलाई तीन टुक्रा पार्यो। स्वयम्भूनाथलाई पनि ध्वस्त पार्यो। त्यसका सेनाले सारा मठ मन्दिर गुम्बाहरू भत्काएर र मूर्तिहरू फोरेर देवदेवतालाई बिटुले आए। मठ मन्दिरका सुन चाँदी नगद र जवाहरात लुटेर लगे। राजा रैती सबैका ढुकुटी फोरेर लुटे। नेपालका तीनै सहरमा आगो लाए। हाम्रो धर्मको हुर्मत लिए। नेपाल खल्डका राजाहरू निर्धा थिए, हेरेका हेरे भए। निर्धाका रैती अभागी हुन्छन्। निर्धा राजाले रैतीलाई सुख दिँदैनन्। राज्य थामी राज गर्न सक्दैनन्। राजा निर्दो भयो भने प्रजाले विधर्मीको अत्याचार सहनुपर्छ। दिग्बन्ध सेनले यसै गरी बङ्गालको नवाब कासिम अली खानलाई बोलायो। त्यसको फिरङ्गी सेनापति गुर्गिन खानले 2000 सेना, नयाँ खाले बन्दुक र तोप लिएर हान्न आयो। मेरा वीर सिपाहीले मकवानपुरगढीमा त्यसका 1700 सिपाहीलाई फाँडे। गुर्गिन खान 500 नाल पत्थरकला र तोप छोडेर भाग्यो। मैले ती हतियारले कम्पनी बनाएँ। हामीले छानेर बलिया वीर सिपाही भर्ना गरेका छौँ। लडाइँमा परेका र काम फत्ते गरी आएकालाई जाँचेर सेनापति राखेका छौँ। हाम्रा सिपाहीको हात दह्रो राखेका छौँ। लडाइँमा परे भने छोरो खुँडा हान्न सक्ने नहुन्जेल जिउनी दिएका छौँ। हिन्दुस्तानबाट बन्दुक र कालीगढ ल्याएर मैले हतियार र खर्गा जान जोहो गरेको छु। मकवानपुर जितेर पनि खजाना थपेँ। प्रयागमा 1500 वर्ष अघिका महाराज समुद्रगुप्तको स्तम्भमा नेपालको सिमाना पूर्वमा आसाम, पश्चिममा कुमाऊ, उत्तरमा हिमाल र दक्षिणमा गङ्गा नदीको इलाकासम्म थियो भनेको छ। मेरो मनमा पनि अहिले टुक्रा टुक्रा परेको नेपाललाई जोडेर त्यत्रै बनाउने र त्यस्तै कृति स्तम्भ राख्ने मनसुबा छ। आफ्नै जीवकालमा मलाई गङ्गाजीको साँध लाउने पनि मनसुबा छ। हामी धर्मयुद्धमा छौँ, यो कहिले नबिर्से। धर्मयुद्धमा मरे स्वर्ग र जिते धरतीको राज्य छ। बोधदादाले पृथ्वीनारायण शाहको भाषण टुङ्ग्याए। त्यसपछि के भयो दादा? बोध दादाले भने। फिरङ्गीले कप्तान किनलकलाई जयप्रकाशको मद्दत गर्न खटायो। 26 अगस्त 1767 किनलक पटनाबाट 2400 सिपाही लिएर भदौको झरी र बेलमा नेपाल हान्न हिँड्यो। लगातारको झरीमा रुज्दै भिज्दै 9 सेप्टेम्बरमा जनकपुर आइपुग्यो। क्याप्टेन किनलकले आफ्नो डायरी एक्सपेडिसन टु नेपाल भ्याली 26 अगस्त 17 अक्टोबर 1967 दैनिक विवरणमा लेख्यो। दरभङ्गा 6 सेप्टेम्बर। जासुसरले खबर दिएका छन्, जनकपुरदेखि सिन्धुलीसम्म बाटोका गाउँहरू उजाड छन्। जनकपुरमा मनग्य रसद पाइन्छ भन्ने थियो, नपाइने भयो। गाउँलेहरू हामीलाई मद्दत गर्ने कि दुश्मनलाई भन्ने दुविधामा भएकोले गाउँ छोडेर वन पसेका छन्। जनकपुर 10 सेप्टेम्बर। जनकपुरका मान्छेले लुकेका ठाउँबाट मलाई खबर पठाए, हामीहरू तपाईँलाई बाटोमा भेट्छौँ र तपाईँलाई आवश्यक हुने सबै कुराको हरसम्भव मद्दत गर्छौँ। अनि मैले सेनालाई मार्च गर्ने अर्डर दिएँ। जनकपुरको डन्डे चौधरी फिरङ्गीको एजेन्ट थियो। उसले फिरङ्गीका नाल र आफ्नो बोलका बलले उर्दी लाएपछि रसद किन्नु परेन। उर्दीको भरमा जनकपुरबाट 120 गाडा रसद पायो। किनलक जनकपुरबाट 10 दिनपछि सिन्धुलीमाडी पुग्यो। फिरङ्गीहरू हात्ती घोडा चढेर आए, तोप हात्तीमा लादेर ल्याए। कमला खोलाको जङ्घार 32 ठाउँमा तर्नु पर्थ्यो। कति ठाउँमा खोलो नै बाटो थियो। डन्डे चौधरीले पठाएको 120 गाडा रसद कमलाको बाढीले छेकेर चाहिने बेलामा सिन्धुली पुग्न सकेन। फिरङ्गीले सिन्धुलीमाढीभन्दा माथि तोप लैजान सकेन। बाटो भन्नु बाक्लो वनको बीचबाट गएको एउटा गोरेटो थियो, जसबाट एक पटकमा एउटा मान्छेभन्दा बढी हिँड्न सकिँदैन थियो। फिरङ्गीका 5 कम्पनी फौज ढुङ्गे फन्ज्याङको बाटो गढीको उकालो लागे। गढी मुन्तिरको दक्षिण पाखामा जोडको लडाईँ भयो। गोर्खालीले हानेको कुहेत्रोको ढुङ्गो टाउकामा लागेर लोगन भन्ने फिरङ्गी अफिसर नराम्ररी घाइते भयो। फिरङ्गी फौज भागेर फर्कियो। यो फिरङ्गीको पहिलो हार थियो। ढुङ्ग्री भन्ज्याङमा हारेपछि दुश्मनले तीनतिरबाट आक्रमण गरे। एउटा टोली धनमना खोलै खोलो उकालो लाग्यो। उकालोभरि दुश्मनका बटुका तलुवा छेड्ने सोला थापेको थियो। बाटाभरि रुख टालेर बाँझा हालेको थियो। ठाउँ ठाउँमा बाटो खनेर उक्लन नसक्ने बनाएको थियो। गोर्खालीका धनुबाट छुटेका बाणहरू र कुहेत्रोबाट छुटेका ढुङ्गाका पर्राले दुश्मनको सातो उड्यो। त्यसपछि ठाडो भिरको टाकुराबाट गुडाइएका ठुल्ठुला ढुङ्गाले एकैपटक धेरैको ज्यान लिन्थे। किन्डकले 27 सेप्टेम्बर 1824 साल असोज 15 गतेको डायरीमा लेख्यो, धनमनाको दुई कोस लामो डाँडो, कुनै पनि प्राणी पुग्न सक्ने ठाडो भिरको टुप्पोबाट बर्साएका ढुङ्गाले हाम्रा धेरै सिपाही घाइते भए। हाम्रा सिपाहीले न राम्ररी गोडा टेक्न सके, न ताकेर बन्दुक हान्न सके, त्यसमाथि बिरामी भए। लड्न सक्ने सिपाही निकै पातलिए। तोप लैजान पनि सकिएन, केही सिप लागेन। तेस्रो पटकको आक्रमणको प्रयत्न पनि त्यागेर फिर्ता हुन बाध्य भए। उसले एक सातासम्म ज्यान दिएर लाग्दा पनि सिन्धुलीगढी जित्न सकेन। सिपाहीहरू भोक र तिर्खाले गलित पलित भएर भाग्न लागे। कुनै जोड नचल्ने देखेर किन्डकले हार मान्यो, आदेश दियो, फिरो फिरो फिरो। उसका सिपाहीहरू हात हतियार फालेर ओह्रालोमा बुर्कुसी मारे। त्यो देखेर गोर्खालीहरूको भोक तिर्खा हरायो, जिउ चङ्गा भयो, बल बढेर दोब्बर भयो। घाइतेहरूले समेत जय गोरखकाली जय गोरखनाथ भन्दै सक्तो दबेटा दिए। फिरङ्गीले हारे, गोर्खालीले जिते। त्यसपछि 47 वर्षसम्म फिरङ्गीले नेपाल जिस्काउने आँट गरेन। गोर्खालीले दुईटा तोप, 400-500 नाल बन्दुक र खजाना हात लाए। ती तोपहरू अहिले पनि यहीँ गढीको किल्लामा छन्। आजभन्दा 181 वर्ष अघि असोज 15 गतेको दिन सिन्धुलीगढीमा गोर्खालीले फिरङ्गीलाई हराएर भगाएका थिए। हामी पनि संजोगले असोज महिनामै यहाँ आइपुगेका छौँ। त्यो लडाईँमा गोर्खालीहरूले नजितेको भए नेपालको भविष्य के हुने थियो भन्न सकिन्न। मल्ल राजाहरूले फिरङ्गीलाई सुम्पिसकेको नेपाललाई पृथ्वीनारायणले बचाए। उनले सिन्धुलीमा फिरङ्गीलाई र त्यसअघि मकवानपुरमा मीर कासिमलाई हराएर भगाउन सकेको भए नेपालको इतिहास र भूगोल अर्कै हुने थियो। बोधदादाले बिट मारे, यो अरिङ्गालका गोला र सिस्नुको झाङका कुरा के हुन्? बिपीले सोधे। बोधदादाले भने, हामीले जान्दा पनि यो वनमा अरिङ्गालका गोला असाध्य हुन्थे। गर्दनमाथि 4-5 वटा अरिङ्गालले चिले भने मान्छे मर्थे। यो बाटामा अरिङ्गाल बिच्केका छन् कि भनेर विचार गरेर हिँड्नु पर्थ्यो। गोठालाहरूले आफू बचेर अरिङ्गाल बिच्काउन सक्छन्, आफू काम्लोमा गुटमुटिन्छन्, अरिङ्गालले भेट्दैन। जो हिँडिरहेको देख्छ त्यसैलाई झम्टन्छ, तर यो कुरा जनश्रुति हो जस्तो लाग्छ। सिन्धुली महत्त्वपूर्ण किल्ला भएकाले सिस्नुको झाङ र काँडाघारी जमाएर प्राकृतिक किल्ला बनाउने चलन निकै अघिदेखिको हो। यो बाटाका वनमा अरिङ्गालका गोला र गौडा गौडामा सिस्नु र काँडाका झाङ जमाइराख्नु भन्ने सिन्धुलीगढीको नाउँमा भएको पृथ्वीनारायणको लालमोहर देखेका थियौँ भन्ने मान्छे मैले भेटेको छु। लडाईँमा सोला थाप्ने चलन थियो। सिन्धुलीगढी मुन्तिर भयङ्कर सोला थापेको ठाउँलाई अचेल सोला भन्ज्याङ भन्छन्। मैले सोधेँ, त्यो लडाईँ जित्ने सेनापतिहरूलाई राजाले ठूलो मान सम्मान गरे होला होइन त दादा? पृथ्वीनारायणले वंशराजलाई मूल काजी बनाएका थिए, तर प्रताप सिंहकी रानीको रापताप असह्य बढेपछि उनी नेपाल त्यागेर हिँडे। रानीले उनलाई बोलाएर बिना पूर्वपक्ष काट्न लगाइन्। काजी श्री हर्षपन्तलाई मुखको हाडसम्म नदेखिने गरी डामेर देश निकाला गरिन्। तिनीहरूको सर्वस्व पनि हरण भयो। सिन्धुलीगढीका यी वीर सेनापतिको यस्तो गति भयो। वीरभद्र र वंश गुरुङ पनि गुमनाम नै मरे। बोधदादाले लामो सास फेरेर भने, समयले सधैँ सबैलाई पुरस्कृत गर्दैन बाबु। जिसस क्राइस्टलाई त किला ठोकेर मारे भने अरूका के कुरा गर्नु? बोधदादाकै जीवनमा पनि उनको यो उक्ति लागू भएको हो। लडाईँको कथा सुन्दा मैले उकालो काटेको पत्तो पाइनँ। हामी आडमा पुग्यौँ। त्यहाँ राजधानी जाँच्ने चौकी थियो। सिन्धुलीगढीको हाकिम घोडा चढेर ओर्लँदै रहेछ। बोधदादाले भने, ऊ कप्तान आयो, तपाईँहरू नर्भस नहुनु होला है। ऊ घोडाबाट ओर्लेर दादातिर आयो। मलाई लाग्यो उसलाई सब थाहा भइसकेछ, अब हामीहरूलाई नेल र हातकडी लगाएर लैजान्छ। मेरो सातो पुतलो उड्यो। कप्तानले अदब साथ निहुरेर बोधदादाको हातमा ढोक्दै भन्यो, गुरुदर्शन, दसैँको मुखमा जान परिवार लिएर पहाड घर जान लाग्नुभयो कि कसो? ऊ मन्थलीकै छेत्री रहेछ। बोधदादाले भने, काजी साहब, धेरै भयो पहाड घरमा दसैँ नमानेको, यसपालि दसैँ मनाउन जान लागेको। उहाँहरू चाहिँ को नि? कप्तानले बिपीलाई देखाएर सोध्यो। दादाले मलाई देखाएर भने, यो हरिवंश, पण्डितको छोरालाई चिन्नु भएन? ए, 52 नानी पो रहेछन्। के चिन्नु अचेलका केटालाई, सानामा देख्यो हलक्क बढेछन्। अनि बिपी र कृष्णप्रसादलाई देखाएर भने, यी भतिजाहरू धेरैजसो मधेसतिरै बस्छन्, काँसीमा पढ्छन्। यसपालि पहाड घरमा दसैँ मान्न जान लागेका। केदारमानलाई देखाएर भने, उहाँ चाहिँ धुलीखेलको व्यापारी, जानुस् जानुस्, छिट्टै बासमा पुग्नुहोस्। बथान ठुलो छ, खुर्कोटभन्दा यता बास बस्ने राम्रो ठाउँ पनि छैन। जीवा, पृथ्वीनारायणले सपना त निकै ठुला देखेका रहेछन्। कति पुरा भयो? के पुरा हुनु, बताभुङ्ग भयो। सबै सपना पुरा हुँदैन, तर देख्नु ठुलो कुरा हुन्छ। कसरी बताभुङ्ग भयो? भविष्य आफ्नो हुँदैन केटा, भविष्य आफ्नो हुँदैन। जीवा एकछिन बोल्न सकेनन्। के भयो भनेर मैले उनको मुख हेरेँ, उनी भावुक भएका थिए। त्यो कुरा सोधेर मलाई ठुलै विराम गरे जस्तो लाग्यो। म शान्त भएँ। उनी बोल्न थाले अनि जीवाले भने, सिन्दुरगढीमा फिरङ्गीलाई हराएको वर्ष दिनपछि पृथ्वीनारायणले कान्तिपुर जिते। लगत्तै ललितपुर र एक वर्षपछि भक्तपुर पनि जितेर तीन सहर नेपालका राजा भए। त्यसको छ वर्षपछि बितिहाले। त्यसपछि उनले लाएको मेलो भत्कियो। पृथ्वीनारायण नयाँ नेपालको नयाँ राजा भएपछि 25 वर्ष छोरो प्रताप सिंहलाई नेपाल खाल्डो जिम्मा दिएर आफू नुवाकोट बसे अनि पश्चिमतिर राज्य विस्तार गर्ने सुरमा लागे। त्यही बेला सिकिस्त बिरामी भए। सारा धामी झाँक्री कविराज र वैद्यको उपचार नछोएपछि उनले दैव इच्छा स्वीकार गरे। जीवनका अन्तिम दिन आफूले मन पराएको मान्छे बटुलेर आफ्ना अनुभव बताएर बिताए। पछि त्यो उनको दिव्य उपदेश भनेर चिनियो। मर्ने बेलामा घाट सार्ने चलन त तँलाई थाहा छँदैछ। नबाँच्ने निदो भएपछि उनलाई त्रिशुलीको देवी घाट सारे। पृथ्वीनारायणको जिउभरि खटिरा थिए, पिप बगिरहेको थियो। वैद्यहरू कपासले पुछिरहेका थिए। रानी गङ्गाजल तुलसीका थोपाले उनका ओठ भिजाइरहेका थिए। उनी बेला बेला बरबराउँथे, आँखा बन्द गरेर लट्ठ परेर सुतिरहन्थे। 9 दिनमा उनले आँखा अलिकति खोले। रानीको मुखमा फुलुक्क हेरेर भने, आज जयन्ती आयो। काजी जयन्त रानामगर राजा नरभूपालका सेनापति थिए। पछि उनी नरभूपालका शत्रु राजा जयप्रकाश सेनापति भए। दुई राजाका बीचको शत्रुताको कारण थियो ती दुई राज्यका सिमानामा पर्ने नुवाकोटको रणनीतिक महामण्डल किल्ला, जुन कान्तिपुर राज्य अन्तर्गत थियो। नरभूपालले त्यो किल्ला जित्न आजीवन प्रयत्न गरे पनि सकेनन्। त्यही तोडले मानसिक सन्तुलन पनि गुमाए। नरभूपालले आफ्ना गतिलाई इमान्दार सेनापति जयन्तलाई नुवाकोट हान्न पठाए। जयन्त लडाईँ हारेर आए। नरभूपालले उनले मिलिमतो गरेर लडाईँ हारेको बात लाएर उनको जागिर खोसे अनि उनी जयप्रकाशको सेवा गर्न लागे। गोर्खा दरबारको भित्रिया भारदार भइसकेको जयन्तलाई जयप्रकाशले सेनापति बनाएर त्यही नुवाकोट किल्लाको रक्षा गर्ने जिम्मा दिए। राजा भएपछि पृथ्वीनारायणले जयन्तलाई फकाउँदै भने, ए जयन्ती, त हाम्रै चाकर होस्। नुवाकोट लिएर हामीसँग मिल्न आइज। तँलाई जागिर दिन्छु, तर सात पुस्तालाई पुग्ने वीरता धनदौलत दिन्छु। जयन्तले भने, चाकर त म हजुरकै हुँ, तर राजा जयप्रकाशको निमक खाइसकेँ। सकेसम्म उनकै नुनको सोझो गर्छु। पृथ्वीनारायणले नुवाकोट जिते। जयन्तलाई पाता फर्काएर ल्याइयो। पृथ्वीले हुकुम दिए, यसको छाला तरेर नुनचुक डल्दे। जयन्तलाई नाङ्गो पारे, उत्तानो पारेर चारैतिर तन्काएर हातखुट्टा बाँधे। त्वाँसे जेठाले जयन्तको छाती चरचर चिर्दै छाला काट्न लाग्यो। यतिका वर्षपछि पृथ्वीले तन्द्रामा जयन्तलाई देखेका थिए। रानीले सोधिन्, के देखिपक्छु महाराज? इन्द्राणी भैरवीको थानमा बसेको थिएँ। उनीले दिएको साइत मानेर नुवाकोटको जित भयो। जयन्ती आयो, उसको टाउकोमा मुकुट र हातमा गदा थियो, जेमदूत भएछ। मलाई भन्यो, मेरो के अपराध थियो र छाला काटेर मार्यो महाराज? तिम्रा बाले मलाई नुनको सोझो गर्न सिकाएका थिए। उनले मलाई बिना कसुर बात लाएर निकालिदिएपछि मैले राजा जयप्रकाशको चाकरी गरेको। तिमीले मलाई किन खोज्यौ, किन्न खोज्यौ? म बिकिन, मैले नुनको सोझो गरेँ, लडाइँमा हारेँ। एकै चोटमा गिँडीको भए भइहाल्थ्यो नि। मर्दाखेरि के न लिएर जान्छु भनेर मेरो छाला काटेर जगाल्यौ र त्यतिका मुलुकहरू जित्यौ। महाराज, यमराजले खटाएर म तिमीलाई लिन आएको छु। भन, अब तिम्रा कुन कुन राज्य लिएर मसँग जान्छौ? सबैको सबै बोक, लैजान दिन्छु। यति भनेर बिलायो, म बिउजेँ। देवी देवता पनि देखिबक्छ कि महाराज? उनले सदाको लागि आँखा चिम्ले। ठुलो ढुङ्गामा विशाल चिता बल्यो। भारतीय राजपूत कन्या पटरानी नरेन्द्र लक्ष्मी बेहुलीको सिंगार गरेर अघि लागिन्। दसवटी बग्यालाई सतीजना सिंगारे, सतीहरूको पूजा भयो, पटरानी चिता चढिन्। राजाको हाडछाला मात्र बाँकी रहेको खटिरा आएर कुहिएको दुर्गन्धी जिउलाई अङ्कमाल गरेर आँखा चिम्लिन्। आगोले डढाउन लाग्दा असह्य भएपछि जति उम्किन खोजे पनि नसकुन् भनेर सतीलाई चिता चढाएपछि फलामे साङ्लाले बेर्थे। रानीका लागि विशेष साङ्लोको बन्दोबस्त थियो बेरे। बोग्याहरूलाई राजाका एक एकवटा लुगा च्याप्न लगाएर उनका लागि बनेका चितामा चढाएर मुरारी थिचे। पण्डितहरूले मन्त्र पढेर अनुष्ठान गरे। बहादुर शाहले मृत बाबुसँगै जीवित आमालाई पनि दागबत्ती दिए। बोग्याका चिताहरूमा बाहुनले दागबत्ती दिए। राजा रानीको चितामुनि सुकेका तुलसीका चुल्ठीहरू सल्काएर जोसे। माथिबाट पनि सुकेका तुलसीका चुल्ठीले छोपे। त्यसमाथि गाईको घिउको धारा लगाए। सतीहरूको चित्कार नसुनियोस् भनेर तपाईँहरूले ठुल्ठुला नगराएर ढोल बजाए। चित्कार बन्द भएपछि बाजा पनि बन्द भए। मैले जीवालाई सोधेँ, यो सती जाने चलन कस्तो हो, नेपालमा कहिलेदेखि चलेको जीवा? अनि जीवाले भने, महाभारतमा सतीको कुरा छ। राजा पाण्डु रानी माद्रीसँग समागमरत अवस्थामा मरे। माद्रीले भनिन्, मसँग सम्भोग सुख पूरा नगरी महाराजको स्वर्गवास भयो, मेरो पनि सम्भोग सुख अधुरै रह्यो। म मेरो र महाराजको सम्भोग सुख पूरा गर्न सती जान्छु। उनलाई नजाऊ भनेर सबैले रोके, तर उनी ठूलो हट गरेर सती गइन्। अघि बाहुन छेत्री र त्यसमा पनि राज खानदान, राजपुरोहित, भारदार बाहेक अरूको सती जाने चलन थिएन। त्यो पनि पछि भारतका मुसलमान आक्रमणकारीहरूले छेत्रीहरूलाई मारेर छेत्रीहरूलाई बलात्कार गर्न थालेपछि बढेको हो भन्छन्। गर्भवती र साना बालककी आमालाई सती पठाउँदैनथे। कति घरानिया बाहुनी छेत्रिनीहरू लोकलाजले सती जान्छु भन्थे, तर आफन्तले रोकेपछि रोकिन्थे। स्वेच्छाले सती जाने विरलै हुन्थे। रानीहरूसँग सेविकालाई पनि सती पठाउँथे। नरभूपालसँग एउटा कमारो पनि सती गयो। मर्ने बेलामा नरभूपालले तन्त्र साधना गर्न लागेका थिए। उनको हावा पनि अलिकति खुस्किएको थियो। जोक्राएर बस्दै र साह्रै मन परेको गोरे कमारोसँग वनमा गएर दिन बिताउँथे। नरभूपालको सेवामा एउटी रानीलाई सती पठाउने भए। बाबु मर्ने बित्तिकै राजा भएका पृथ्वीनारायणलाई गोरेले डाको छोडेर बिन्ती चढायो, महाराजको जय होस्, म पनि सती जान पाऊँ। पृथ्वीनारायणले चकित भएर सोधे, त को होस् र तँलाई सती पठाउने? महाराजको जय होस्, म बुबा महाराजको प्रेमी सेवक हुँ, मलाई पनि सती जान जानिदिने निगाह होस्। होइन, तैँले के भनेको? पृथ्वीनारायण जिल्ल परे। उसले छाती पिटेर रुँदै बिन्ती चढायो, बुबा महाराज मलाई असाध्यै माया गरिबक्सन्थ्यो भन्ने त प्रभुलाई थाहै छ। मेरो बिन्ती छ प्रभु, बुबा महाराजको लागि म पनि ज्यान दिन पाऊँ, ममाथि अन्याय नहोस्, अरूले सती जान पाउने मैले नपाउने हुकुम नहोस्। मैले 5 वर्षसम्म हरेक दिन बुबा महाराजसँग दिनभरि वनमा गएर सेवा गरेँ। बुबा महाराज मेरा सब थोकै बक्सिन्छ, उहाँ बिना म बाँच्न सक्दिनँ। बुबा महाराज पनि म बिना रहन सकि बक्सन्न। बुबा महाराजले परलोकमा पनि वन जान मेरा साथ आयोस् भन्ने हुकुम बक्सेको छ। म सती हुन पाइनँ भने त्रिशुलीमा हाम फालेर भए पनि बुबा महाराजको सेवामा जान्छु। ल, यसलाई पनि सती पठाइदियो। छोरा महाराजबाट हुकुम भयो, गोरेको सपना साकार भयो, ऊ प्रसन्न भएर सती गयो। राजा योग नरेन्द्र मल्लसँग 33 जना, रणबहादुरका नाममा 16 जना र जङ्गबहादुर राणासँग 17 जना सती पठाइएका थिए। रानीहरूलाई सती पठाउन धर्मभन्दा राजनीतिक खेल बढी हुन्थ्यो। धनी परिवारहरूमा अंश अपुताली र सम्पत्ति खाने खेल खाल हुन्थ्यो। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता सकसको 4थो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री। De